र श्रोतामित बस्नुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम, र अहिले हाम्रो साथमा खगोल शास्त्री डाक्टर राजन छेत्री हुनुहुन्छ। र राजनजी, अब विज्ञान र अन्तरिक्ष सम्बन्धी कुरा गर्ने समय भएको छ है, प्रत्येक महिना चाहिँ आज पनि आएर हामीलाई समय दिनुभएकोमा सन्दो पहिला त धेरै धेरै धन्यवाद।
धन्यवाद रोजेशजी, र सबैजनालाई नमस्कार।
अब एकचोटि कुरा गरौँ, अब अहिले सबैको मुखमा रहेको है, अब विज्ञानमा रुचि राख्नेहरूको धेरै अब ध्यानमा रहेको मार्सबारे एकचोटि कुरा गरिहालौँ है। मार्समा अब जीवन छ कि छैन भनेर अब हामीले गए समयहरूमा पनि कुरा गर्दै आएका छौँ, पानीका सङ्केतहरू देखेको बारे पनि कुरा गर्दै आएका छौँ होइन। तर अहिले एउटा अब अन्तरिक्ष यान पठाइएको छ, स्पेसी पठाइएको छ, जसले चाहिँ अब मार्समा जीवन छ कि छैन भन्ने खोज्ने उसको क्रममा चाहिँ अब मिथेन ग्यासको खोजी गर्ने, पृथ्वीदेखि मार्ससम्म जाँदाखेरि त्यो अब त्यहाँसम्मको यात्राको क्रममा मिथेन ग्यासको खोजी गर्ने भन्ने पनि बताइएको छ। मिथेन ग्यासको खोजी गर्नुको सन्दर्भ पहिला त सुरु गरिहालौँ, यसको खोजी गर्नुको कारण के हो र मिथेन ग्यास हुनुको मतलब के हुनेछ त एकचोटि त्यो बुझाइदिनुहोस् न त हामीलाई।
हजुर, पहिलो कुरा चाहिँ हामीले यसको बारेमा हामीले एकचोटि पहिला पनि कुरा गरेको थियौँ, जहिले चाहिँ मिथेन ग्यास डिस्कभरी भएको थियो नि मार्समा, अलिकति चाहिँ धेरै एमाउन्टमा देखिएको थियो, त्यतिखेर हामीले एकचोटि कुरा गरेका थियौँ। अनि त्यो किन चाहिँ इन्ट्रेस्टिङ भयो भन्दाखेरि, पृथ्वीमा जस्तो तपाईँले घरमा कुनै पनि चिज सडेको गलेको फाल्नुहुन्छ, बिस्तारै गनाउन थाल्छ, त्यसबाट एउटा चाहिँ ग्यास निस्किन्छ नि, हो त्यही एउटा ग्यास चाहिँ मिथेन हो होइन। भनेपछि कुनै पनि लाइफले चाहिँ कुहिँदाखेरि अथवा कुनै किसिमको लाइफको सँग रिलेटेड चिजहरूले चाहिँ प्रड्युस गरेको एउटा ग्यास चाहिँ मिथेन हो। त्यस कारणले गर्दाखेरि मिथेन देखिने बित्तिकै ए पृथ्वीभन्दा बाहेक अर्को ठाउँ कहाँ चाहिँ लाइफ छ होला अथवा जीवन छ होला भनेर सोच्ने हाम्रो बानीमा सबभन्दा अगाडि आउने अग्रपन्थीमा पर्ने भनेको ग्रह त मङ्गल ग्रह अथवा मार्स हो होइन। अब मार्समा नै पहिलोपटक चाहिँ यसरी राम्रोसँग मिथेनको एमाउन्ट देखिँदाखेरि चाहिँ अचम्म लाग्नेको कुरा त्यो कारणले चाहिँ अचम्म लागेको हो। तर अब किन चाहिँ यो सिग्निफिकेन्ट भयो, अब मिथेन त छ किन असर गर्छ त नि, यसले किन चाहिँ इम्पोर्टेन्ट भयो भन्दाखेरि, मिथेन अथवा यस्तो किसिमको ग्यासहरू चाहिँ एकचोटि फर्म भएपछि एउटा सर्टन समयसम्म मात्र यिनीहरू रहन्छन् होइन। घामबाट जुन अल्ट्राभायोलेट रेहरू आउँछ त्यो चाहिँ मार्समा चाहिँ एटमोस्फियर थिक नभएको कारणले गर्दाखेरि भित्रसम्म नै भेदन गरेर जान्छन् होइन। अनि त्यो अल्ट्राभायोलेट रेहरूले चाहिँ यो किसिमको ग्यासहरूलाई चाहिँ ब्रेकडाउन गरिदिन्छ र केही सय वर्षभित्रमा, केही सय वर्षभित्रमा नै यिनीहरू चाहिँ हराएर जानुपर्ने हो। तर भर्खरै भेट्नुको अर्थ के हो भन्दाखेरि, कि त हालसालै प्रड्युस भएको हो कि चाहिँ सय वर्षभित्र, यो गएको सयभित्रमा वर्षभित्रमा प्रड्युस भएको हो। भनेपछि ए भइ अहिले पनि नयाँ कुरा, नयाँ मिथेन आउँदैछ, नयाँ कुरा मिथेन प्रड्युस हुँदैछ भने त त्यसको अर्थ त पक्कै पनि त्यहाँ केही लाइफ छ कि भन्ने किसिमको चाहिँ एउटा जिज्ञासा हुनु स्वाभाविक हो। त्यस कारणले गर्दाखेरि यसको बारेमा सर्च गर्न।
अनि के अब लाइफ फर्म भन्दाखेरि पनि अब के ब्याक्टेरिया, सानो ब्याक्टेरियाहरूले पनि मिथेन ग्यास निकाल्ने त्यो हुन्छ?
हजुर, एकदमै सानो किटाणुहरूले, युनिसेल अर्गानिजम्सहरू त्यस्तोहरूले चाहिँ रियाक्सनको किसिम तरिकाले चाहिँ अगाडि काम गर्दाखेरि मिथेनहरू प्रड्युस गर्ने हुन्छ।
भनेपछि अब यो भेटियो अरे, मिथेन ग्यास भेटियो अरे भनेपछि त्यसले चाहिँ अब अरू आउँदा दिनहरूमा त्यसले चाहिँ के मद्दत गर्न सक्ला त, अरू के त्यसबाट चाहिँ नेक्स्ट लजिकल स्टेप चाहिँ के हुन्छ त, अब के पत्ता लगाउने हुन्छ?
अब यो भनेको एउटा प्रोसेस अफ एलिमिनेसन हो होइन। भने मतलब हामीसँग विभिन्न किसिमको पोसिबिलिटीहरू छ, त्यो पोसिबिलिटीहरूमध्येमा अब यो पोसिबिलिटी चाहिँ रहेन, त्यसपछि यो पोसिबिलिटी काटियो, त्यसपछि यो पोसिबिलिटी काटिदियो भन्दै भन्दै हामी चाहिँ त्यसको एन्सरतिर पुग्ने चाहिँ एउटा तरिका हो होइन। अब मिथेन छ भन्दैमा चाहिँ मिथेन लाइफबाटै आएको हुन्छ भन्ने केही पनि छैन। जस्तो पृथ्वीमा पनि अब भल्केनोहरूबाट पनि मिथेन निस्किन्छ होइन। अब यो मिथेन केबाट निस्केको भनेर पनि त पत्ता लाग्नु पऱ्यो नि त होइन। अनि त्यो पत्ता लगाउनको लागि चाहिँ एक्जोमार्स ट्रेस ग्यास ओर्बिटर भनेर चाहिँ टिजिओ भनेर चाहिँ रसियाको स्पेस एजेन्सी र युरोपियन स्पेस एजेन्सी मिलेर चाहिँ त्यो स्पेस क्राफ्ट पठाएको हो होइन। यो चाहिँ दुई तिन दिन मात्रै भयो छोडेको यहाँबाट। अनि उसको काम चाहिँ त्यहाँ मार्सको वरिपरि 400 किलोमिटर माथि बसेर वरिपरि घुम्दाखेरि अनि उसले चाहिँ त्यहाँ कस्तो किसिमको मिथेन चाहिँ रहेछ भनेर हेर्छ। अनि एउटा राम्रो काम के गर्छ भन्दाखेरि, मिथेनलाई हेर्दाखेरि जस्तो पृथ्वीमा जुन लाइफ छ नि, लाइफले युज गर्ने कार्बन पनि विभिन्न किसिमको हुन्छ। मिथेनलाई हामीले केमिकली हेर्दाखेरि सी कार्बन एउटा र हाइड्रोजन चारवटा चाहिँ बनेको एउटा मलिक्युल हो होइन। अनि त्यो कार्बन जुन हुन्छ त्यो पनि दुई तिन किसिमको हुन्छ. त्यो दुईवटा किसिममा चाहिँ एउटामा चाहिँ C12 भन्छ, एउटा चाहिँ C13 भन्छ होइन, स्टेबलमा चाहिँ. अनि C13 चाहिँ अलिकति गरङ्ग हुन्छ C12 भन्दा. अनि जुन किसिमको यहाँ जीवाणुहरू छ पृथ्वीमा उनीहरूले चाहिँ C13 C12 बढी मन पराउँछन्
होइन.
अनि त्यस कारणले गर्दाखेरि त्यहाँ पनि उनीहरूले हेर्दाखेरि ए त्यहाँ गएर हेर्दाखेरि त्यो कार मिथेनसँग सल्फर डाइअक्साइड निस्किन्छ कि पनि मिसिएको छ कि छैन, किनभने भल्केनोबाट आउँदाखेरि सल्फर डाइअक्साइड पनि निस्किन्छ, त्यो पनि उनीहरूले टेस्ट गर्छ होइन. अनि साथसाथै कार्बनको रेसियो चाहिँ कुन चाहिँ आइसोटोपको रेसियो बढी छ त्यो हेरेर चाहिँ यदि C12 बढी देख्यो भने चाहिँ ए लाइफ हुने सम्भावना अझ बढ्यो भनेर चाहिँ एउटा अर्को एभिडेन्स थपिनेछ.
भनेपछि अब त्यही अस्ति नै मैले एउटा अन्तर्वार्ता सुनेको थिएँ जसमा चाहिँ अब वान वे मार्सको लागि वान वे टिकट लिएर जाने जानेहरूसँगको मैले एकजनाको अन्तर्वार्ता सुनेको थिएँ होइन. उनीहरूले चाहिँ के भन्दै थियो भने अब अन्तर्वार्ता किन त्यो जाने डिसाइड गरेको भन्दाखेरि चाहिँ अब मान्छेहरू अब हामीले अब यहीँ बसेर हुन्छ नि केही भव्य यो पृथ्वी बाहिर के छ भनेर नसोच्ने सोचेन भने अब हामी पहिलेदेखि गुफा बाहिर के छ भनेर नहेरे हामी अहिलेसम्म गुफामै बस्थ्यौँ भनेर उसले त्यो एनालाइसिस त्यस्तो उसको विचार थियो नि. त्यस्तै अब मार्समा लाइफ भेट्यो भने तपाईँ जानुहुन्छ मार्स?
जान पायो भने जान्छु त्यो जस्तो एक्साइटिङ कुरा के हुन्छ होला भनौँ.
अनि अब तपाईँलाई हेर्नलाई हामीले हबल टेलिस्कोप प्रयोग गरौँ होला है, तपाईँले के गरिरहनु भएको छ भनेर हेर्नलाई मार्समा. अनि हबल्सको हबलको बारेमा चाहिँ तपाईँले आज के छ आज लेटेस्ट समाचार यसबारे चाहिँ हबल टेलिस्कोप बारे?
हबल चाहिँ यस्तो अचम्मको टेलिस्कोप भएर निस्केको छ. हेर्नुहोस् न अब खास हबल चाहिँ अहिलेसम्म डिकमिसन भइसक्नुपर्ने हो, तर पनि यसले नयाँ नयाँ कुराहरू पत्ता लगाइराखेको छ. अनि त्यसमा चाहिँ अहिले
कति वर्ष अगाडिको
मलाई जहाँसम्म लाग्छ 92-94 चाहिँ माथि गएको सम्झना चाहिँ मलाई क्लियरली छैन, तर यो चाहिँ अहिलेसम्म सर्भिसिङ गर्दा गर्दै यतिसम्म टिकिराखेको हो. खास यति लामोसम्म हुने उसको प्राइमरी अब्जेक्टिभ चाहिँ थिएन होइन. अनि अझ पनि उसले चाहिँ एकदमै नयाँ कुराहरू पत्ता लगाइरहेको छ. अनि हालसालै न्युजमा चाहिँ के आयो भन्दाखेरि अहिलेसम्म हामीले भेटेको यो युनिभर्समा यो ब्रह्माण्डमा सबैभन्दा टाढाको ग्यालेक्सी लाई चाहिँ यो अप्टिकल वेभलेङ्थमा चाहिँ उसले एउटा फोटो खिचेको छ, र फोटो मात्रै खिचेको छ होइन, यो कति टाढा छ भनेर पनि पत्ता लगाएको छ. अनि योभन्दा अगाडि चाहिँ हामीले धेरै पटक पनि कुरा गरेका छौँ, यो ब्रह्माण्ड चाहिँ एउटा बिग ब्याङबाट सुरु भएको भनेर भन्छौँ नि होइन, एउटा चाहिँ सानो कणबाट चाहिँ सुरु भएर यो सबै बनेको. त्यो चाहिँ झन्डै झन्डै 13.4 बिलियन इयर्स अगाडि, 13.7 बिलियन इयर्स अगाडि भन्ने छ. अनि अहिले आएर चाहिँ यो पत्ता लगाएको चाहिँ जुन छ झन्डै झन्डै 400 मिलियन वर्ष पछि मात्रै, त्यो बिग ब्याङको 400 मिलियन वर्ष पछि मात्रै जन्मेको एउटा तारापुञ्ज अथवा एउटा ग्यालेक्सी चाहिँ उसले आइडेन्टिफाई गरेको छ. यो चाहिँ अहिलेसम्मको सबैभन्दा टाढाको ग्यालेक्सी हो हामीले पत्ता लगाएको. अनि त्यो चाहिँ यति टाढा छ कि होइन, त्यसबाट हामीसँग लाइट आउनलाई नै झन्डै झन्डै 13.4 बिलियन वर्ष लागेको छ. भनेपछि त्यो कति टाढा होला विचार गर्नुहोस् होइन. अनि त्यो ग्यालेक्सी त देख्यो, तर ग्यालेक्सीमा चाहिँ उसले एकदमै फास्ट चाहिँ नयाँ नयाँ ताराहरू जन्मिराखेको देखेको छ है. अनि अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि हामी जति टाढाको कुनै पनि चिज हेर्छौँ नि त्यति नै टाढाको चिजलाई चाहिँ त्यो चाहिँ झनै झनै हामीभन्दा फास्ट एकदमै चाहिँ छिटोभन्दा छिटो चाहिँ हामीभन्दा टाढा गइरहेको देखिन्छ, किनभने युनिभर्स नै हामी बिचमा चाहिँ एक्सपान्ड भइरहेको छ. अनि त्यस कारणले त्यहाँबाट त्यो ताराहरूले चाहिँ खास कुनै पनि हाम्रो वरिपरि देखिने, पहिला पनि कुरा गरेका छौँ, कुनै पनि निलो किसिमको ताराहरू चाहिँ यङ तारा हुन्छ भनेर कुरा गरेका थियौँ नि, तर हामीले यो उसले हबलले यसलाई देख्दाखेरि चाहिँ यो रातो रङको सबै देखेको छ.
भनेपछि बुढो तारा,
बुढो तारा. तर तपाईँले किन विचार गर्नुहोस् भन्दाखेरि त्यो किन त्यस्तो रातो देखियो त, किनभने भर्खर मात्रै जन्मिएको ताराहरू त बुढो त नहुनुपर्ने त्यतिखेर, भन्दाखेरि त्यहाँदेखि लाइट हामीसँग आइपुग्दा आइपुग्दै यति स्ट्रेच भएछ कि युनिभर्सको स्ट्रेचको कारणले गर्दाखेरि त्यो निलो रङको वेभ चाहिँ तन्किएर रातो रङको भएछ कि. भनेपछि त्यति टाढाको चिजलाई चाहिँ देखेर, त्यो मात्रै होइन, देख्ने मात्रै होइन, हामीले के पनि बुझ्यौँ भन्दाखेरि यो चाहिँ खास हुनुपर्ने चाहिँ निलो नै हो, तर निलो रङ त्यहाँबाट निस्किँदाखेरि निलो रङ निस्के पनि अहिले चाहिँ स्ट्रेच भएर चाहिँ हामी रातो रङमा देखिरहेछौँ भनेर पनि हामीले थाहा पायौँ. भनेपछि यो चाहिँ अनौठो कुरा भयो. र अनि यसले चाहिँ हामीलाई के पनि पत्ता लाग्यो, अब कस्तोसम्म थाहा पाएको छ भन्दाखेरि हाम्रो भन्दा झन्डै झन्डै 25 भागमा एक भाग हाम्रो यो आकाशगङ्गा जुन छ हाम्रो ग्यालेक्सी त्यसको चाहिँ 25 अंशमा 1/25 25 भागमा चाहिँ एक भाग मात्रै ठुलो रहेछ, त्यति सानो रहेछ भनौँ न होइन. अनि त्यसले गर्दाखेरि कसरी चाहिँ स्ट्रक्चरहरू नयाँ युनिभर्समा चाहिँ भर्खर जन्मेको युनिभर्समा कसरी स्ट्रक्चरहरू सुरु भयो भन्ने किसिमको जुन हाम्रो पुरानो अन्डरस्ट्यान्डिङ छ त्यसलाई चाहिँ नयाँ किसिमको चाहिँ इन्फर्मेसनहरू थपिदिएको छ.
अब इन्फर्मेसनबारे कुरा गर्दा एकचोटि अब मल्टिकल्चरल मार्चबारे पनि कुरा गरिहालौँ है, जस अन्तर्गत अब तपाईँ काम गर्नुहुने जुन सिडनी अब्जर्भेटरी छ त्यहाँ पनि एक विशेष कार्यक्रम गरिँदैछ, अब टुर गराउँदै हुनुहुन्छ जसमा तपाईँको पनि सहभागिता रहनेछ है नेपाली भाषामा. के देखाउँदै हुनुहुन्छ त अब हाम्रो श्रोता कोही जाने विचार गर्दै हुनुहुन्छ भने होइन, आकाशमा अब त्यो अहिलेको यो ग्यालेक्सीलाई देखाउनुहुन्छ कि हुँदैन कि कतिको गाह्रो छ त्यो हेर्न है, के हेर्न सक्नुहुनेछ त उहाँहरूले चाहिँ.
अब खास यो चाहिँ मल्टिकल्चरल मार्च भनेर चाहिँ सिडनी अब्जर्भेटरीमा चाहिँ विभिन्न किसिमको कल्चरल ब्याकग्राउन्डको मान्छेहरूलाई चाहिँ आफ्नै भाषामा एस्ट्रोनोमी सम्बन्धी एक्सपर्टहरूसँग कुरा गर्ने भनेर चाहिँ एउटा प्रोग्राम बनाउनु भएको छ. अनि त्यसमा चाहिँ मैले नै पनि नेपालीमा गरौँ भनेर चाहिँ सजेस्ट गरे हुनाले उहाँले चाहिँ त्यसको लागि 23 मार्चमा चाहिँ 8:15 सुरु भनेर चाहिँ प्रोग्राम राख्नुभएको छ. अनि त्यसमा चाहिँ के हेर्छौँ भन्दाखेरि यही युनिभर्सकै कुरा गर्छौँ, तपाईँ मान्छेहरूलाई जे जेको बारेमा जिज्ञासा लागेको छ, तपाईँहरूलाई जे जिज्ञासा लागेको छ त्यो सबै कुराहरू मसँग बसेर कुरा गर्न सक्नुहुनेछ. अनि यदि तपाईँहरूलाई यो हबलले खिचेको फोटो हेर्न मन छ भने त्यो पनि म देखाउँला, तर हामीले टेलिस्कोपबाट त पक्कै पनि हेर्न सक्दैनौँ किनभने हाम्रो टेलिस्कोप त हबलभन्दा सानो छ. तर हाम्रो टेलिस्कोप यदि आकाश खुला रहेको खण्डमा चाहिँ नजिकको ताराहरूको ग्रुपहरू अथवा चाहिँ नजिक अहिले उदाइरहेको प्लानेटहरू र सायद अहिले मेरो विचारमा चन्द्रमा पनि देखिन्छ होला राम्रोसँग, त्यस कारणले चन्द्रमा कस्तो चाहिँ सेपहरू छ आकृतिहरू छ त्यो सबै कुराहरू हामी हेर्छौँ.
हजुर, र कार्यक्रम 23 तारिक होला होइन?
हजुर 23 तारिक
मार्च 23 तारिक. र थप जानकारी चाहनुहुन्छ भने तपाईँले हाम्रो राजनजी काम गर्नुहुने ठाउँ सिडनी अब्जर्भेटरीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ. त्यस राजनजी अब धेरै धेरै धन्यवाद अहिलेको लागि, अब समय दिनुभएकोमा धेरै धेरै धन्यवाद, र आउँदो महिना फेरि कुरा गरौँला.
हजुर धेरै धेरै धन्यवाद ऋषि.